घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ सहकर्मी चुडामणि हरियालसँगै ओम प्रकाश पाण्डेको नमस्कार बारसिंह एफएम 102.2 बझाङको सयपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ
प्रदेशको अल्पकालीन बजेट तयारीको अन्तिम चरणमा कञ्चनपुरको भिन्दत नगरपालिका हेरीमा अन्त्येष्टि घाट बनाउने प्रक्रिया सुरु
पहाडी जिल्लाहरूबाट मानिस लगातार तराईतिर बसाई सराई गर्दा अधिकांश गाउँबस्ती रित्तिँदै कञ्चनपुरमा सञ्चालित स्वास्थ्य शिविरमा 1566 महिलाले स्वास्थ्य परीक्षण गरे
पार्टी एकताको लागि दुवै दलले आफ्नो संगठन परिचालन गर्ने वैशाख 9 पार्टी एकता हुने माओवादी अध्यक्ष प्रचण्डको भनाई
र धनगढी प्रिमियर लिग डिपिएल अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किङ्स र दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड विजयी
काठमाडौँका वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर निर्मल मेडिकल हल महेन्द्रनगरमा डाक्टर अनन्त अधिकारी एमबीबीएस एमडी प्रमुख मानसिक रोग विभाग मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर
यही चैत्र 25 गते आइतबार
निर्मल मेडिकल एन्ड क्लिनिक महेन्द्रनगरमा आउनुहुने भएकाले बेला बेलामा मुटु ढुकढुक हुने हातखुट्टा काप्ने धेरै पिसाब आउने मनमा छटपटाहट हुने झस्कने तर्सिने वा डराउने भएमा असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा बडी रिस आउने झिजो मान्ने झर्कने जिउ दुख्ने दुब्लाउने निन्द्रा नलाग्ने भोक नलाग्ने काम गर्न मन नलाग्ने दिक्क मान्ने काम्ने बक्ने छोप्ने वा बेला बेलामा बेहोस हुने छारे रोग बाख्रे रोग वा मिर्गी लागेमा नबुझिने कुरा वा अमिल्दो व्यवहार गरेमा सुर बिग्रेमा बौलाएमा बिना कारण असामान्य रूपमा खुसी हुने वा सेकी हुने भएमा असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याएमा धेरै रक्सी खाने लागु पदार्थको सेवन गर्ने ओछ्यानमै पेसाब फेर्ने समस्या भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा आत्महत्या गर्ने इच्छा उत्पन्न हुने वा आत्महत्याको प्रयास गरेमा निर्मल मेडिकल एन्ड क्लिनिक अस्पताल रोड महेन्द्रनगर कञ्चनपुरमा सम्पर्क गर्नुहोला सम्पर्क फोन 98 48 80 13 60
अब सुन्नुहोस् पूरा समाचार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशको अल्पकालीन बजेट तयारीको अन्तिम चरणमा बजेटबारे छलफल गर्नुभएको छ आज 9 जिल्ला समन्वयन समितिका संयोजकहरू कोष नियन्त्रकहरू र 9 जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष कैलाली र कञ्चनपुर भन्सार अधिकृत सेती र महाकालीका कर अधिकृत बाजुरा डणेलधुरा कञ्चनपुर डोटी र दार्जुला तथ्याङ्क प्रमुख र राष्ट्र बैङ्क धनगढीका प्रबन्धकसँग बजेटबारे छलफल गर्नुभएको हो छलफल तथा अन्तर्क्रिया कार्यक्रममा प्रदेश सातको जिल्ला समन्वयन समिति महासङ्घ अध्यक्ष गणेश चन्दले पहाडको अनियन्त्रित बसाइसराई रोक्न गाउँघर विकास कार्यक्रमबाट पहाडको विकासमा प्रदेश सरकारले जोड दिनुपर्ने बताउनुभयो अध्यक्ष भट्टले अल्पकालीन बजेटले युवा स्वरोजगार र जनमुखी बजेट ल्याउने जोड दिनुभयो सेती अञ्चल कर अधिकृत कृष्णबहादुर बोहराले जनतालाई कर रहरले तिर्ने वातावरण बनाउन कर शिक्षामा जोड दिनुपर्ने बताउनुभयो यस्तै उद्योग वाणिज्य महासङ्घ 7 प्रदेशका संयोजक शङ्कर बोगटेले बजेट छर्नुभन्दा पनि अर्थपूर्ण कार्यक्रमबाट जनतालाई राहत महसुस हुने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो यस्तै छलफल कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले 7 प्रदेशको विकासको मूलाधार कृषि जलविद्युत पर्यटन र जडीबुटीलाई बजेटमा विशेष प्राथमिकतामा राख्न जोड दिएका थिए बजेटलाई सबैको स्वामित्व र जनमुखी बनाउन यस्तो छलफल कार्यक्रम आयोजना गरिएको मन्त्री बोहराले बताउनुभयो यसैगरी चैत्र 30 गते पनि प्रदेश नम्बर 7 88 वटा स्थानीय तहका प्रमुखहरूसँग अन्तिम छलफल गरी सरकारले 3 महिनाका लागि 1,02,05,00,000 बजेट प्रस्तुत गर्न लागेको आर्थिक मामिला तथा योजना मन्त्रीका प्रेस सल्लाहकार भरत बोहराले जानकारी दिनुभयो
कञ्चनपुरको भीमदत्त नगरपालिका 12 एरीमा अन्त्येष्टि घाट बनाउने प्रक्रिया सुरु गरिएको छ महाकाली नदीको एरी घाटमा निर्माण हुने अन्त्येष्टि घाटका लागि ठेक्का आह्वान गरिएको छ शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले अन्त्येष्टि घाट निर्माणका लागि 4,50,00,000 ठेक्का आह्वान गरेको हो भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले डिभिजन कार्यालयले ठेक्का आह्वान गरी अन्त्येष्टि घाट निर्माणको प्रक्रिया सुरु गरिएको बताउनु भयो 3 सञ्चालन हुने सघन शहरी विकास कार्यक्रम अन्तर्गतका महाकाली नदीमा अन्त्येष्टि घाट निर्माण पहिलो नम्बरमा राखिएको छ यसबाहेक कार्यक्रम अन्तर्गत विभिन्न वडामा सडक कालोपत्रका योजना छन् भीमदत्त नगरपालिकाको शहरी विकास शाखाका इन्जिनियर गोरखबहादुर सिंहले गुरु योजना बनाएर अन्त्येष्टि घाट निर्माणका लागि ठेक्का गरिएको बताउनु चारैतिर पर्खाल हुने घाटमा खुला र टिनका छाना भएका 4 घर हुने गुरु योजनामा उल्लेख गरिएको छ स्थानीयवासीको विरोध र नदीको कटालले अन्य स्थानमा सम्भव नभएपछि पछिल्लो पटक एरी घाटमा घाट निर्माण हुन लागेको हो
सुदूरपश्चिमको पहाडी जिल्लाहरूबाट मानिस लगातार तराईतिर बसाइ सर्दै गर्दा अधिकांश गाउँबस्ती रित्तिँदै जान थालेका छन्। आजभन्दा करिब 30 वर्ष अघिसम्म पहाडमा झुरुप्प परेका बस्तीहरू पछिल्लो समयमा पहाडबाट अनवरत रूपमा तराईमा बसाइ सर्न थालेपछि पहाड रित्तिँदै जान थालेको छ। पहाडी क्षेत्रबाट निरन्तर भइरहेको बसाइ सराईले तराईमा जनसङ्ख्याको चाप बढेको छ। यसले तराईको खेतीयोग्य जमिन मासिँदै गएको छ भने पहाडका सम्भावना उजेलमा पर्दै गएका छन्। अधिकांश नागरिक रोजगारी र शिक्षाका लागि तराईतिर बसाइ सराईलाई गरिरहेकाले शिक्षाका संरचना पहाडमा स्थापना हुनुपर्ने दशरथचन्द नगरपालिका एकका वडाध्यक्ष भुवनराज भट्टको भनाइरहेको छ। पहाडबाट भइरहेको अत्यधिक बसाइ सराई रोक्नका लागि पहाड केन्द्रित विकास हुनुपर्नेमा स्थानीय बुद्धिजीवीहरूले जोड दिएका छन्। पहाडका मानिस तराईतिर बसाइ सराई गरेर जान थालेपछि पहाडी क्षेत्रका संस्कृति समेत लोप हुन थालेका छन्। त्यस क्षेत्रमा रहेका ऐतिहासिक सांस्कृतिक महत्त्वका ठाउँबाट मानिस अन्यत्र गएपछि स्वाभाविक रूपले संस्कृतिमा ह्रास आउन थालेको मणिलेख माविका प्रधान अध्यापक देवदत्त कलौनीले बताउनुभयो। राज्य पुनर्संरचनासँगै बनेको स्थानीय तहले गाउँको विकास हुने अपेक्षा गरे पनि अझै विश्वस्त भइहाल्ने अवस्था नरहेको स्थानीयवासीले बताएका छन्। गाउँघरमै राज्यका सेवा सुविधा पुग्न सके र समाज विकसित अवस्थामा भए मात्रै बसाइसराई जस्ता समस्याले हल पाउने धेरैको बुझाइरहेको छ।
कञ्चनपुरमा सञ्चालित स्वास्थ्य शिविरमा 1566 महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। स्तन तथा पाठीघरको मुखको क्यान्सर जाँच शिविरमा स्वास्थ्य परीक्षण गराएका मध्ये 6 जनामा पाठीघरको मुखको क्यान्सरको आशंका गरिएको शिविर संयोजक सरु दाहाल अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार 223 जनामा पाठीघरको मुखको संक्रमण र 77 जनाको स्तनमा गाँठा देखिएका छन्। खानेपानी मन्त्री तथा कञ्चनपुर क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य बिना मगरको पहल र बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुरको सहयोगमा क्रान्तिकारी महिला सञ्जाल कञ्चनपुरले दिवंगत प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेका थिए। शिविरमा हस्पिटलको क्यान्सर रोकथाम विभाग प्रमुख किशोर प्रधानाङ्ग नेतृत्वको 7 सदस्यीय टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। सरसफाइमा ध्यान नदिने र आर्थिक अवस्था कमजोर भएका महिलामा पाठेघरको मुखको संक्रमण बढी देखिएको शिविर संयोजक सरु दाहाल अधिकारीले बताउनुभयो। पुनर्वासमा 42 जना, बेलोरीमा 102 जना, बेलडाँडीमा 88 जना र लालडाँडीमा 12 जना महिलामा समस्या देखिएको छ। शिविरमा पाठेघरको मुखको क्यान्सर संक्रमण, मासु पलाएको र स्तनमा गाँठा परेको परीक्षण गरिएको थियो। अब सीमा सम्बन्धी तयार पारिएको यो रिपोर्ट।
नेपाल भारत सिमाना दुरुस्त राख्ने कार्य अन्तिम चरणमा पुगेको नापी विभागले जनाएको छ। नेपाल भारत सिमानाको दोस्रो चरणको सर्वे सम्बन्धी जानकारी गराउने उद्देश्यले बिहिबार कैलालीको धनगढ़ीमा सम्पन्न नेपाल भारत सीमा सम्बन्धी कार्यक्रममा नापी विभागका महानिर्देशक गणेश भट्टले नवलप्रासीको सुस्ता र दार्चुलाको कालापानी बाहेकका अधिकांश भूभागमा दुई देशको सिमाना दुरुस्त र एकिन गर्ने कार्य करिब करिब सम्पन्न भइसकेको बताउनुभयो। भारत र नेपालको खुला सिमाना र अधिकांश भागमा नदी नालाहरूलाई सिमाना मान्दै आएका कारणले कतिपय स्थानमा भारतीय जनताले नेपाली जमिनमा भोग चलन गर्दै आएको र कतिपय स्थानमा नेपालीहरूले भारत तर्फको जमिनमा भोग चलन गर्दै आएका कारण सिमानामा नयाँ स्तम्भ राख्न समस्या उत्पन्न भइरहेको समेत नापी विभागका कर्मचारीहरूले बताएका छन्। नेपालको कुल क्षेत्रफलमा 1 इन्च पनि तलमाथि नहुने गरी सिमानामा सर्वे भइरहेको बताउँदै कैलाली कञ्चनपुरको सर्वेमा खटिनु भएका 4 नम्बर टोली प्रमुख सुदर्शन धामीले नदीको धार परिवर्तन सँगै हुने सिमाना परिवर्तनको समस्या अब सधैँका लागि समाधान हुने बताउनु भएको छ। नेपाल भारत बीचमा भएका विगतका तीता अनुभवलाई मध्यनजर गर्दै नापी विभागले उच्च प्रविधिद्वारा मिटर र सेन्टिमिटरमा समेत फरक नपर्ने गरी सीमा सर्वेक्षण भइरहेको नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले बताउनु भएको छ। 1,880 किलोमिटर लम्बाई रहेको नेपाल र भारतको सीमाबन्दै 1,240 किलोमिटर जमिनमा सीमा स्तम्भहरूले दुई देशको सीमा विभाजन गरिएको छ। सीमामा बिग्रेका, भत्केका र हराइएको सीमा स्तम्भहरू निर्माण, मर्मत र सर्वेक्षण गर्न सन् 2014 गठित टोलीले 8,553 सीमा स्तम्भ मध्ये 6,082 निरीक्षण, 713 नयाँ सीमा स्तम्भ निर्माण र 1,547 सीमा स्तम्भको मर्मत सम्भार गरिएको जनाइएको छ। कैलालीको 53 मुख्य स्तम्भ र 229 सहायक स्तम्भ गरी 282 सीमा स्तम्भको निरीक्षण, मर्मत र सर्वे कार्य सम्पन्न भएको छ भने कञ्चनपुरको 59 मुख्य स्तम्भहरू मध्ये 21 हराइरहेको अवस्थामा रहेका छन्। यसै गरी 214 सहायक र 104 माइनर सीमा स्तम्भहरू मध्ये 129 सीमा स्तम्भहरू हराइरहेको जानकारी गराइएको छ। छ। कञ्चनपुरको डोके बजारदेखि शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भित्रको भोक्टिया नालासम्मको सीमा सर्वे गर्ने कार्य सम्पन्न भइसकेको र बाँकी कार्य छिट्टै सम्पन्न गरिने समेत महानिर्देशक भट्टले बताउनुभयो। प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्टले छिमेकी सङ्घको सम्बन्धका बारेमा विभिन्न राजनीतिक दलका फरक फरक बुझाइका कारण समस्या आउने गरेको बताउनु भएको छ।
सिमानाको पोलिसी कस्तो हुने र त्यसलाई कार्यान्वयन गर्ने क्रममा दृढताको साथ उभिने भन्ने कुरा नै एउटा टुङ्गुको विषय छैन, त्यसकारणले नै अन्यलता हुन्छ। अस्थिरता छ, आफ्ना आफ्ना पोलिसीहरू छन्, हाम्रा आफ्ना आफ्ना सोचाइहरू छन् र त्यही अनुसारको सम्प्रेषण हामी जनताको बिचमा गर्छौँ, त्यही अनुसारको बुझाइ हामीले आफू अभिव्यक्त गर्छौँ, त्यसकारणले समस्याहरू देखिएका पनि हामी पाउँछौँ। मलाई लाग्छ अब हामी एउटा नयाँ परिवेशमा अगाडि छौँ। विगतमा के भयो त्यसलाई समीक्षा गर्ने कुरा नै हो, विगतमा हामीले के गुमायौँ के पायौँ त्यो विषयमा पनि समीक्षा गर्ने कुरा नै हो, तर अबका दिनहरू र अबको बाटो हाम्रो के हुने सिमाना सम्बन्धी र अन्तर्राष्ट्रिय नीति सम्बन्धी यो कुरा बनाउने कुरा नै अहिलेको प्रमुखता हो भन्ने लाग्छ। र त्यसकारणले प्रदेश सरकार, सङ्घीय सरकार, स्थानीय तह जो अधिकार हामीले पाएका छौँ संविधानत, त्यसलाई प्रयोग गरेर हामीले एउटा नयाँ नीति निर्माण गर्नु जरुरी छ।
नेपाल भारत सीमा सम्बन्धी छलफल कार्यमा बोल्दै प्रदेश नम्बर सातका आन्तरिक मामिला मन्त्री प्रकाश विक्रम शाहले नागरिकहरूले टेक्निकल भाषा नबुझ्ने भएकोले उनीहरूले समेत बुझ्ने सरल भाषाको सिमानाको प्रतिवेदन आउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यो गुगल म्यापमा के छ, सेटेलाइट सर्वेले निकालेका तथ्यहरू कोअर्डिनेटहरू आम जनताले बुझ्दैनन्, त्यो बुझाउने काम हाम्रो जनता ठान्छन्, भोगचलन गरिआएको हाम्रो जनताले रेफरेन्स फिलर के हो वा चाहिँ बोर्डर फिलर के हो भन्ने पनि बुझ्दैनन्। यो बुझाउने काम हाम्रो, हामीले बुझाउन सकेनौँ। हामीले जहाँ जहाँ अकुपाइड गरेका छौँ, हामीले भोगचलन गरेका छौँ, क्रस बोर्डर अकुपेसन छ, त्यो हाम्रै हो भन्ने मनस्थिति जनताको छ। हामी कहिल्यै पराधीन नभएका देशका नागरिक, हामी 16-17 शताब्दीमा संसारमा साम्राज्यवादी भेलाएका बेला हामी अर्काको गुलामीमा नपरे नेपाली हौ, वीर गोर्खालीका सन्तान हौ, वीर नेपाली हाम्रो पहिचान हो, सगरमाथाका देशका सन्तान हौ। गौतम बुद्धले संसारमा शान्तिको सन्देश दिया हो, जिसस क्राइस्ट र मोहम्मद नजन्मदै मानवतावाद के हो, भ्रातृत्व के हो, धर्म के हो, न्याय के हो भन्ने सन्देश दिने ठाउँका मान्छे हौ हामी। त्यो जमानामा त हामी साम्राज्यवादसम्म लड्यौँ, स्वतन्त्र देशलाई राख्यौँ भने अहिले 21 सदीमा त्यो सम्भव छ? त दुनियाँले नसोचे हुन्छ। हामी कसैका गुलाम भएका देशका नागरिक होइनौँ।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। नेपाल र भारत बीचको सीमामा पटक पटक समस्या हुनुलाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
मेरो नाम लालबहादुर कुँवर। यो नेपाल, भारत र नेपालको यो जुन सीमा सम्बन्धी समस्या छ, आजको मात्र होइन, यो विगत कालदेखि नै चाहिँ सीमामा हुने हाम्रो जुन भारतको विस्तारवाद प्रवृत्ति छ नेपाललाई हेप्ने, त्यो प्रवृत्ति सोचले पनि चाहिँ तपाईँको चाहिँ एक किसिमको चाहिँ यो सीमा सम्बन्धी विवाद चर्किएर गएको छ। तर हाम्रो नेपालमा जति बेला तपाईँको सत्तामा हुँदैनन् त्यति बेला चाहिँ खरो विरोधमा उतर्ने भारतको, तर सत्तामा गइसकेपछि एक किसिमको मतलब चाहिँ एकदमै चाहिँ नर्भस भएर मतलब व्यवहार गर्ने, कमसेकम खरो उत्रेर एउटा कुटनीति पहल गरेर यो नेपालको समस्या सम्बन्धी गर्नुपर्छ।
मेरो नाम गङ्गा थापा हो। अनि यो नेपाल भारतको सीमा सम्बन्धी चाहिने मजदुरहरूले भारी बोकेर ल्याएर पसिना चुहाएर गरेर खान नपाउने, अनि षड्यन्त्रहरू चाहिने, ठुला बडाको चाहिने हात पहुँच चाहिने हुने हर ठाउँमा, गरिब बुद्धलाई चाहिने कसैले नहेर्ने, मर्ने बेला गरिब मर्ने, यसको लागि एकदम पहल पुलिस प्रशासन चाहिने, बुद्धिजीवीहरूले चाहिने एकदम नजर राखिदिँदा एकदम राम्रो हुन्थ्यो भन्ने मेरो आशा छ।
मेरो नाम गणेश प्रसाद तिवारी। बेला बखत म पनि त्यता गइरहन्छु। त्यहाँको स्थिति परिस्थिति र त्यहाँको इन्डियन उसको बोर्डरमा व्यवहार देख्दाखेरि त हामीलाई यस्तो लाग्छ कि हाम्रो सम्बन्धित निकायले त्यसतिर कुनै चासो नदिएको अवस्था छ। यहाँ नजिकको प्रशासनले या नजिकको निकायले चाहिँ त्यहाँ बेला बखतमा त्यहाँको के छ, कस्तो छ, हाम्रा दाजुभाइहरू काम गरी फर्केका प्रति व्यवहार कस्तो छ बोर्डरमा, त्यसको छिट्टै समाधान गर्नुपर्ने अवस्था देखिन्छ। र त्यहाँबाट धेरै हाम्रा नेपाल दाजुभाइ दिदीबहिनीहरू पीडित भएका पनि छन्, र यति हुँदा पनि आजसम्म केही भएको छैन। प्रत्येक दिन यस्ता खबर आएका आइछन् र कसैको यसमा चासो पनि छैन। नजिकै निकायले यसमा ध्यान दिन जरुरी छ यसप्रति।
शुक्लाफाटा समाचारमा पालो भएको छ विश्रामको। विश्रामपछि फेरि उपस्थित हुनेछौ, पर्खिनु होला।
आनन्द पोलिक्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारे सूचना।
डाक्टर बीबी सिंह एमबीबीएस एमएस ईएनटी सर्जन वरिष्ठ नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ। डाक्टर आउने मिति यही चैत्र 24 गते शनिबारका दिन।
र डाक्टर दिनेश शिवाकोटी एमबीबीएस एमडी डर्मा वीर अस्पताल काठमाडौँ वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ। डाक्टर आउने मिति यही चैत्र 24 गते शनिबार।
हाम्रा सुविधाहरू घाँटीको इन्डोस्कोपीको सुविधा,
रंगीन भिडियो एक्सरे द्वारा पेट छाती मुटु स्तनका गाँठा गुठी पाठेघरको जाँच तथा थायराइडको जाँच पनि गरिन्छ।
सम्पर्क स्थान आनन्द पोलिक्लिनिक प्राली गली नम्बर 3 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क नम्बर 0995-7774।
तपाईहरु पनि आफ्नो नानी बाबुहरुको भविष्य सुनिश्चित गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। क्वालिटी एजुकेसनका साथै डिजिटल सिस्टमबाट पठन पाठन गराइने सिद्धि पश्चिमकै एकमात्र स्कुल सार्क स्कुल। सम्पर्क हिन्दनगर 4 कञ्चनपुर। फोन नम्बर 98511-62396 98587-54434।
काठमाडौँका छाला नङ कपाल सौन्दर्य तथा यौन सम्बन्धी विशेषज्ञ डाक्टर एमडी डर्माटोलोजी भेनेरोलोजी आइओएम शिक्षण अस्पताल काठमाडौँका स्वर्ण पदकद्वारा विभूषित डाक्टर विकास पौडेल निर्मल मेडिकल हल महेन्द्रनगरमा
यही चैत्र 24 गते शनिबार
आउनुहुने भएकाले छाला कुष्ठरोग यौन रोग तथा सौन्दर्य सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राख्नुहोला। हाम्रा सेवाहरू छाला चिल्लाउने पोल्ने रातो डाबर हुने कस्मेटिकले अनुहार रातो भई पोल्ने हात खुट्टामा चिरा पर्ने लुतो शरीरमा गाँठा गुठी आउने नङको समस्या कपाल छर्ने कपाल छिट्टै फुल्ने पातलो हुँदै जाने कपाल ठाउँ ठाउँमा खाली हुने महिलाको तल्लो पेट दुख्ने सेतो पानी बग्ने फिरङ्गी यौनी चिल्लाउने पुरुषमा शीघ्र स्खलन धातु रोग यौन इच्छामा कमी असन्तुष्टि र यौन समस्याको परामर्श तथा उपचारका साथै जनावर बोट बिरुवाबाट छालामा आउने एलर्जी तथा रोगको उपचार मृगौला रोग डायबिटिज मोटोपन थाइराइड रोग मद्यपान सेवनबाट कलेजो रोगका कारणले छालामा देखिने समस्या भएमा तुरन्त सम्पर्क राख्नुहोला। सम्पर्क स्थान निर्मल मेडिकल एन्ड क्लिनिक अस्पताल रोड महेन्द्रनगर कञ्चनपुर। सम्पर्क फोन 98-48-80-13-60 र 98-48-77-61-66।
महाकाली अञ्चल अस्पताल महेन्द्रनगरको सूचना। यस महाकाली अञ्चल अस्पतालको निशुल्क पाठ्यघर आङ खस्ने समस्या भएका बिरामीहरूको शल्यक्रिया नियमित रूपमा सञ्चालन भइरहेकोले उक्त समस्या भएका सबैले समयमा परीक्षण गराई शल्यक्रियामा सहभागी भई स्वास्थ्य लाभ लिन हुन सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। महाकाली अञ्चल अस्पताल महेन्द्रनगर कञ्चनपुर।
यसपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। जनप्रतिनिधिहरूलाई आफ्नो मात्र सेवा सुविधाका बारेमा चिन्ता र चासो रहेको बेला अछामको एक नगरपालिकाका प्रमुखले भने जनताको पक्षमा उदाहरणीय काम गरेका छन्। आफ्नै सुविधाका लागि गाडी किन्न विनियोजन गरेको बजेटलाई सडकको स्तरोन्नतिमा खर्च गर्ने निर्णय गरेर कमल बजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टले सबैको प्रिय बनेका हुन्। नगर परिषदले मेयर उपमेयरका गाडी किन्ने भनेर विनियोजन गरेको 60 लाख बजेट मध्य पहाडी लोकमार्गले छोएको गैरीटाँडदेखि कमल बजारसम्मको सडक निर्माणमा खर्च गर्ने निर्णय गरिएको हो।
डडलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर 180 ग्रामका 2 युवाले खाडी मुलुकको भिजा त्यागेर च्याउ खेतीमा लगाएका छन्। 5 लाखको लगानीमा भूमिराज 80 ग्राम कृषि फर्म दर्ता गरी व्यावसायिक च्याउ खेती गर्न थालेका हुन्। मलेसिया जाने मनसाय बनाएका स्थानीय युवा विष्णु भट्टले काठमाडौँमा च्याउ खेती सम्बन्धी तालिम लिएर अहिले सो व्यवसाय सुरु गरेका छन्। त्यस्तै अर्का कोरियन भाषा समेत पढिसकेर कोरिया जान मनसाय बनाएका खेम जोशीले उनलाई साथ दिइरहेका छन्। बुधबार एक कार्यक्रमका बीच गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल बहादुर मल्लले च्याउ फर्मको उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले युवाहरूले गरेको च्याउ खेतीको प्रशंसा गर्दै 1 महिनाभित्र अनुदान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गाउँपालिकाले कुल बजेटको 35% रकम कृषि क्षेत्रमा लगाएको स्मरण गराउँदै अध्यक्ष मल्लले गन्यापधुरा कृषिको लागि उपयुक्त जमिन भएको ठाउँ भएकाले सबैलाई व्यावसायिक कृषि गर्ने सुझाव दिएका छन्। जिल्ला कृषि विकास कार्यालय डडलधुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जिल्ला कृषि विकास कार्यालयले किसानहरूलाई प्राविधिक सहयोगका लागि सधैँ तयार रहेको बताउनुभयो।
बैतडीमा दोस्रो चरणको हात्ती पाइले रोगीको खोजी अभियान भोलि शुक्रबारदेखि सञ्चालन हुने भएको छ। पहिलो चरणमा जिल्लाका 6 स्थानीय तहमा हात्ती पाइले रोगीको खोजी अभियान सम्पन्न भएपछि दोस्रो चरणको खोजी अभियान बाँकी 4 स्थानीय तहमा सुचारू गर्न लागि जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेले जानकारी दिनुभयो। दोस्रो चरणको खोजी अभियान अन्तर्गत चैत्र 23 गतेदेखि जिल्लाको दोगडा केदार पुर्चौडी सिगास र डिलासैनीमा सञ्चालन हुने उहाँले बताउनुभयो। चैत्र 25 गतेसम्म सञ्चालन हुने उक्त अभियानमा महिला स्वयंसेविकाले घर घरमा गएर हाइड्रोसिल तथा हातखुट्टा सुन्निएको बिरामीको खोजी गर्ने उहाँले बताउनुभयो। हात्ती पाइलका बिरामी खोजी अभियानमा 883 महिला स्वयंसेविका र 250 स्वास्थ्यकर्मी गरी 733 जनशक्ति परिचालन गर्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। हात्ती पाइले रोगका बिरामीमा हातखुट्टा सुन्निएकाको उपचार गरिन्छ भने हाइड्रोसिल भेटिएमा जिल्ला अस्पताल बैतडीमा जुनसुकै समयमा पनि निशुल्क अपरेसन गरिने हेल्थ असिस्टेन्ट पाण्डेले बताउनुभयो।
अब राष्ट्रिय खबर। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि आफ्नो संगठन परिचालन गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी एकता संयोजन समितिको बैठकले यस्तो निर्णय गरेको हो। चाँडै पार्टी एकता हुने भएकाले शुभेच्छुक र भातृ संगठन परिचालन गर्ने निर्णय भएको एमाले महासचिव समेत रहनुभएका रक्षा मन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो। बैठकमा विभिन्न कार्यदलले बुझाएको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको छ। एमाले नेता माधव कुमार नेपाल नेतृत्वको कार्यदलले राजनीतिक प्रतिवेदन र माओवादी नेता रामबहादुर थापा नेतृत्वको कार्यदलले विधान मस्यौदा प्रतिवेदन बुझाएको थियो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाख 9 गते नै पार्टी एकता हुने समझदारी बनेको दावी गर्नुभएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वैशाख 9 गते अप्रिल 22 तारिकका दिन पार्टी एकता गर्ने समझदारी बनेको दावी गर्नुभएको हो। अहिले आन्तरिक तयारी भएको बताउँदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली भारतबाट फर्किएपछि पार्टी एकता हुने उहाँको भनाइरहेको छ। पार्टी एकतासँगै नेपाल नयाँ युगमा प्रवेश गर्ने बताउँदै उहाँले शान्ति र समृद्धिको दिशामा अघि बढेको सन्देश विश्व समुदायलाई दिइने बताउनुभयो। कार्यदलले बुझाएको प्रतिवेदनमा जनयुद्ध शब्द उल्लेख रहेको उहाँले बताउनुभयो। अब चुनाव चिन्ह र बाँकी विषयमा सहमति बनेपछि पार्टी एकता हुने माओवादी अध्यक्ष प्रचण्डले बताउनुभयो।
अब खेल खबर। धनगढी प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किङ्सले दोस्रो जित निकालेको छ। विराटनगरले घरेलु टिम चौराहा धनगढलाई 18 रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो। धनगढी स्थित सङ्घीय एकाइ प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर 19 ओभर 5 बलमा 127 रन बनाउँदै अल आउट भयो। विराटनगरले सुरुवाती 10 रनमै ओपनर दिलीप नाथलाई गुमायो। उनले 4 रन मात्रै बनाउन सके। त्यसपछि 41 रन हुँदा विराटनगरलाई दोस्रो झट्का लाग्यो। अर्का ओपनर अनिल शाह 24 रनमा आउट भए। लगत्तै बाबर ह्यात पनि 15 रनमा प्याबोलियन फर्किएपछि विराटनगरले 45 रनमा तेस्रो विकेट गुमायो। त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का पनि मात्र 2 रन बनाउँदै आउट हुन पुगे। कमजोर देखिएको विराटनगरले 81 रन बनाउँदा आफ्ना महत्त्वपूर्ण 6 विकेट गुमाइसकेको थियो। चौराका लागि कसिलो बलिङ गरेका सुनिल धमलाले 4 विकेट लिए भने रोहन मुस्तफा र कप्तान सोमपाल कामीले समान 2-2 विकेट हात पारे। विराटनगरको बलिङ सामु खुलेर खेल्न नसकेको टिम चौराले 52 रन बनाउँदा 3 विकेट गुमाइसकेको थियो। सम्हालेर खेल्न नसक्दा चौराहाको विकेट झर्ने क्रम रोकिएन। चौराका लागि शङ्कर राणाले 25 रन बनाउँदा अस्फाक अहमदले 22 तथा राजु रिजालले 18 रन जोडे। टिमका लागि सुनिल धमलाले 12 र रोहन मुस्तफाले 11 रन बनाए पनि हारबाट बचाउन सकेनन्। बलिङतर्फ विराटनगरका पवन सर्राफले 4 तथा कप्तान पारस खड्का र बसन्त रेग्मी समान 2-2 विकेट लिए।
यसैबीच आज भएको दोस्रो खेलमा रूपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिगबाट बाहिरिएको छ। आज भएको खेलमा महेन्द्रनगर युनाइटेडसँग 4 विकेटले पराजित भएपछि रूपन्देहीको यात्रा लिग चरणमा नै सकिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको रूपन्देहीले 20 ओभरमा 8 विकेट गुमाउँदै 144 रन बनाएको थियो। 11 रन हुँदा पहिलो विकेट गुमाएको टिमका पारीलाई प्रदीप एरी र कुशल मल्लले सम्हाल्ने प्रयास गरेका थिए। उनले दोस्रो विकेटका लागि 51 रनको साझेदारी गरेका थिए तर कुशल 15 रनमा आउट भए। त्यसपछि प्रदीप एरी पनि 39 रनमा आउट भएपछि रूपन्देहीले 63 रनमा नै 3 विकेट गुमायो। उसका लागि दीपक प्रभावले 17 रन बनाए भने आजको खेलमा मिडिल अर्डरमा आएका सागर पुनले 28 रनको योगदान गरे। तर त्यसपछिका खेलाडीले दोहोरो अङ्क छुन नसक्दा रूपन्देहीले मध्यम स्कोर खडा गर्यो। बलिङतर्फ महेन्द्रनगरका लागि पुनित विष्टले 4 विकेट लिए। जवाफमा कप्तान विरोध भण्डारीले उत्कृष्ट ब्याटिङका कारण महेन्द्रनगरले 18 ओभर 5 बलमा 6 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। विनोदले 48 बल खेल्दै 61 रन बनाए। 17 रनमा 2 विकेट गुमाएको महेन्द्रनगरका लागि विनोद र पुनित विष्टले तेस्रो विकेटका लागि 58 रनको साझेदारी गर्न सफल भए। पुनित विष्टले 22 बलमा 45 रन बनाए भने पुनित मेहराले 16 ओभरमा 16 रन थपे। जितपछि महेन्द्रनगरले 3 खेलबाट 4 अङ्क बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ। भोलि विराटनगर किङ्स र काठमाडौँ गोल्डेन्स बीच खेल हुने जनाइएको छ।
समाचार बुलेटिन सक्नु अघि यस प्रसारणका प्रमुख समाचार एकपटक।
प्रदेशको अल्पकालीन बजेट तयारीको अन्तिम चरणमा बजेट बारे छलफल। कञ्चनपुरको भीमदत्त नगरपालिका बाह्र ऐरीमा अन्त्येष्टि घाट बनाउने प्रक्रिया सुरु।
पहाडी जिल्लाहरूबाट मानिस लगातार तराईतिर बसाई सर्दै गर्दा अधिकांश गाउँबस्ती रित्तिँदै।
कञ्चनपुरमा सञ्चालित स्वास्थ्य शिविरमा 1566 महिलाले स्वास्थ्य परीक्षण गरे।
पार्टी एकताको लागि दुवै दलले आफ्नो संगठन परिचालन गर्ने। वैशाख 9 पार्टी एकता हुने माओवादी अध्यक्ष प्रचण्डको दावी।
र धनगढी प्रिमियर लिग अन्तर्गत भएको खेलमा विराटनगर किङ्स र मयनगर युनाइटेड विजयी। हस् त यसका साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना वा समाचार भए 0905252573 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।